This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal.
Namaste, Nepal.
नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइस्टचर्चवासी नेपालीहरूको आफ्नै कार्यक्रम कार्यक्रम नमस्ते नेपाल. हजुर श्रोताहरू, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक कार्यक्रम कार्यक्रम नमस्ते नेपाल सुन्दै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सधैँझै म विनोद यहाँहरूलाई आजको कार्यक्रममा हार्दिक स्वागत नमस्कार टक्र्याउँदछु. हजुर श्रोताहरू, हप्ताको पहिलो दिनको सुरुवात पनि भइ नै सकेको छ. सोमबार मिठा मिठा नेपाली गीत सङ्गीतहरू अनि खबर जानकारीहरूको साथमा कार्यक्रम नमस्ते नेपालको एक अर्को अङ्कका साथ यहाँहरूलाई भेटघाट गर्न आइ नै सकेको छु. श्रोता, न्युजिल्यान्डमा अब चुनाव वा भनौँ आम निर्वाचनको चहलपहल पनि सुरुवात भइ नै सकेको छ. सडक पेटीहरूमा गुड्दै अथवा त्यहाँबाट जाँदै गर्दाखेरि चुनावको माहौलको महसुस पनि हामीले गरिरहेका हुन्छौँ. तर अब नेपालमा भन्दा अलिकति फरक खालको चुनावहरू यहाँ हुन्छ. केही खालका र्यालीहरू हामीले देख्न पाएका छैनौँ सडक जाम हुने गरी, अनि विभिन्न खालका सडक मेचिएर सडकलाई उपयोग गरेर अरूका अधिकारहरू लाई अप्ठ्यारो पार्ने गर्ने खालका र्यालीहरू अनि आमसभाहरू भएका छैनन् र हुँदैनन् पनि. त्यस्तै खालको परिवेशको साथको एउटा निर्वाचनको प्रक्रिया म भनौँ निर्वाचनको प्रक्रियामा छ न्युजिल्यान्ड. त्यो बाहेक अब नेपालमा पनि अब पशुपतिको जलहरीको कुरा पनि छ. चीन भ्रमणबाट फर्केका नेपालका प्रधानमन्त्रीका पनि कुरा छ, अनि यावत कुराहरू छन्, अनि गणतन्त्र दिवसको कुरा पनि यहाँहरूले सुनि नै सक्नुभएको छ. त्यस भन्दा राजनीतिक कार्यकर्ताहरूलाई गम्भीर कसुरमा पनि जाने खालका मुद्दाहरूमा पनि कसुर सजाय पाएका र जेलमै रहेका व्यक्तिहरूको रिहाको प्रसङ्गहरू पनि अब उठि नै सकेको छ. यस्तै खालका कुराहरूका बिचमा सकारात्मक सन्देशहरू प्रभाव गर्ने खालका खबर अनि स्थानीय गतिविधिहरू समावेश गरेर आजको साँझमा नमस्ते नेपालको कार्यक्रम मार्फत यहाँहरूसँग भेटघाट गर्ने वा भनौँ 25-30 मिनटको यो रेडियो यात्रा गर्ने उद्देश्यका साथ आज क्राइस्टचर्चमा रहेको यो प्लेन्स एफएमको 96.9 मेगाहर्जको रेडियो तरङ्ग मार्फत यहाँहरूसँग भेटघाट गर्न आइ नै सकेको छु. श्रोता, अब यहाँहरूलाई थाहा भइ नै सकेको कुरा छ, अब विश्व क्रिकेटमा दुर्लभ दिन, त्यसमा पनि नेपालीहरूको सहभागिता र नेपालीहरूसँग जोडिएको प्रसङ्ग छ श्रोता. यो त्यसैको छोटो प्रसङ्ग आजको कार्यक्रमको सुरुवातमा गर्न चाहे. विश्व क्रिकेटका लागि यो दुर्लभ दिन रह्यो. एकैपल्ट यति धेरै कीर्तिमानहरू सायद यसअघि बनेको पनि थिएन होला. विश्व क्रिकेटमा यस्तो दिन दोहोऱ्याएर बिरलै मात्र आउने गर्दछ. अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक खेलिरहेको मङ्गोलिया विरुद्ध नेपालले गत बुधबार यस्तै खालको 5 कीर्तिमान बनाएको छ. नेपालले यस क्रममा 20 ओभरको खेलको उपयोग गर्दै 3 गुमाएर 314 रनको विशाल लक्ष्य बनायो. जुन T20 अन्तर्राष्ट्रियमा कुनै पनि टिमले 300 रन छोएको यो नै पहिलो पल्ट थियो. त्यस्तै T20 अन्तर्राष्ट्रियको एउटै खेलमा यति धेरै छक्का हानिएको पनि यो पहिलोपल्ट नै थियो. अब ठुलो स्कोर खडा भइसकेपछि जित हारको अन्तरमा पनि कीर्तिमान बन्ने नै भयो. साँच्चै नेपालले 273 रनले विजयी रह्यो. यी सबैमध्ये सबैभन्दा सानको कीर्तिमान दिपेन्द्र सिंह ऐरे र कुशल मैल्लको नाममा रह्यो। दिपेन्द्रले 9 बलमै अर्धशतक बनाए, कुशलले 34 बलमै शतक बनाएर भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक गणतन्त्रका विक्रम शिखरको नाममा रहेको 35 बलको शतकलाई समेत भङ्ग गरे। अर्धशतक बनाउन कन्तमा 9 बल खेल्नै पर्ने हुनाले दिपेन्द्रको कीर्तिमान अब अझै नै बन्नेछ। दिपेन्द्रले युवराज सिंहले 12 बलमा बनाएको अर्धशतकको कीर्तिमानलाई उछिनेका थिए। त्यस्तै श्रोता, 19 एसियाली खेलकुद T20 क्रिकेट अन्तर्गत नेपालले सेमी फाइनलमा मङ्गलबार भारतको सामना गर्नेछ। अन्तत यो बाहेक नेपालले 19 एसियाली खेलकुदमा पदक जित्ने पनि निश्चित भएको छ। क्रिकेटमा होइन, अर्को खेलमा महिला कबड्डीमा नेपालले सोमबार बङ्गलादेशलाई 37-24 हराइसकेपछि कम्तीमा काँस्य पदक जित्ने लगभग निश्चित भएको हो। यसरी चिनमा भइरहेको एसियन खेलको विषयको यो छोटो प्रसङ्ग, जसमा नेपालले बनाएको कीर्तिमानको प्रसङ्गलाई पनि आजको कार्यक्रममा उठान गरिसकेपछि अब भने कार्यक्रम नमस्ते नेपालमा यहाँहरूको लागि एउटा मिठो मिठो गीत प्रस्तुत गर्न चाहन्छु। त्यसपछि बाँकी रहेका प्रसङ्गहरू उठान गर्दै जानेछु। हजुर श्रोताहरू, बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। यो मिठो गीतपछि श्रोता, यो क्राइस्टचर्चबाट प्रसारण भइरहेको कार्यक्रम नमस्ते नेपाल, यहाँहरूले नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि पोडकास्ट मार्फत यहाँहरू सुन्न सक्नुहुनेछ। त्यसका लागि पनि हामीले फेसबुक पेजमा सेयर गर्दै आइरहेका छौँ। त्यस्तै plainsfm.org.nz गइसकेपछि पनि यहाँहरूले क्राइसिसभन्दा बाहिर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानबाट पनि यसै समयमा कार्यक्रम नमस्ते नेपालसँग प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ। श्रोता, अब कार्यक्रममा अन्य प्रसङ्गहरू पनि उठाउन चाहन्छु। अब यहाँहरूलाई थाहा भइ नै सकेको छ, सामाजिक सञ्जालको पहुँचले गर्दाखेरि विभिन्न खालका खबरहरू चाँडै नै देश विदेशबाट हामी समक्ष आउँछन् र त्यस्तै खालको खबर हो अहिले शब्दकोशमा रहेको ओम अक्षर वा भनौँ ओम शब्दको विषयको यो चर्चा। श्रोता, सामाजिक सञ्जालदेखि राजनीतिक बहससम्म अहिले शब्दकोशबाट ओम शब्द ओम अक्षर हटाउन खोजिएको भनेर आलोचना भइ नै रहेको छ। धेरै जसो समाचार पोर्टलले नेपाली वृत्त शब्दकोशबाट ओम हटाउने निर्णय विरुद्धको मुद्दामा सर्वोच्च अदालतले एमिकस क्युरी गठन गरेको आदेश दिएको समेत समाचार बाहिरिएको छ। त्यति मात्र होइन श्रोता, यो खबर बाहिरिसकेपछि नेपालमा मात्र होइन भारतीय सञ्चार माध्यमले समेत नेपाली शब्दकोशबाट ओम हटाएको र त्यसमा अदालतले चासो देखाएको भन्ने खालको किसिमको खबर समेत प्रसारित गरेको थियो श्रोता। त्यस यता सामाजिक सञ्जालमा ओमकै चर्चा छ अहिले आएर। विक्रम सम्बत 2069 सालमा शिक्षा मन्त्रालयले नेपाली लिपिका संयुक्त अक्षरहरूलाई शब्दकोश र शैक्षिक पाठ्यक्रमबाट हटाउने निर्णय गरेको कुराको पुनरावृत्ति भएको छ र त्यो सँगसँगै यो विषय पनि जोडिएको जस्तो देखिन्छ। अहिले पनि प्रज्ञा प्रतिष्ठानले नेपाली वृहत शब्दकोशमा ओम शब्द र यसको अर्थ अझै विस्तृतमा राखिएको छ भनेर भनेको छ र प्रज्ञा प्रतिष्ठानले अहिले बेकारमा ओम शब्दको विषयमा लिएर भ्रम फैलाइएको र यसअघि ओम शब्द पनि हटाइएको छैन र अब आइने दिनहरूमा पनि हट्ने छैन भनेर प्रतिक्रिया दिएको खबर पनि अब यो ओम शब्दको विषयको जोडिएको यो प्रसङ्ग उठाउँदै गर्दा यहाँहरू समक्ष जोडेको छु श्रोता। त्यस्तै अब नागरिकताको विषय सधैँ चासोको विषयको रूपबाट हेरिन्छ, नागरिकताको विषय चासोको रूपबाट पनि हेर्नु नै पर्दछ। अहिले पछिल्लो पटक अब नागरिकता लिँदा बुबाको नाम नभए पनि हुने खालको यो प्रसङ्ग यहाँ अहिले सकारात्मक रूपबाट जोड्न चाहे श्रोता। सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुबाको नाम नभए पनि हुने परमादेश जारी गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकाकी बिन्देया महर्जन र छोरी क्रिस्टिना महर्जनको तर्फबाट दायर रिटमा आदेश जारी गर्दै सर्वोच्चले आमाको वंशज नागरिकता भएको अवस्थामा उनका सन्तानको पनि वंशजकै नागरिकता हुने र आमाको स्थायी ठेगाना नै सन्तानको पनि स्थायी ठेगाना हुने भनेर परमादेश जारी गरेको छ भने आमाको मात्रै नाम रहने र बुबाको नाम राख्नै पर्ने अनिवार्य नहुने खालको यो खुसीको खबर पनि आएको छ जुन मैले यहाँहरू समक्ष प्रस्तुत गरि नै सकेको छु। श्रोता, हामी गणतन्त्र दिवसको वा भनौँ लोकतन्त्र दिवसको दिवस मनाउँदै गर्दाखेरि विभिन्न खालका असन्तुष्टिहरू छन् नै। अब प्रधानमन्त्रीको विभिन्न खालका विदेश भ्रमणबाट नेपाल फर्कदै गर्दा त्यसैको पूर्व सन्ध्यामा आयल निगमले मूल्य वृद्धि गर्दाखेरिको तारतम्य अलिकति नमिलेको जस्तो हुन्छ। जे जस्तो भए पनि देश विकासको क्रियाशीलता र गतिशीलता हाम्रो अपेक्षा रहेको हुन्छ। त्यसैसँग जोडिएर आउने सार्वजनिक ऋणको विषय पनि हो श्रोता। सरकारले हरेक वर्ष ठूलो आकारको बजेट ल्याउने र आन्तरिक राजस्वले नपुग्ने खर्चका लागि आँखा चिम्लेर ऋण लिने गरेका कारण गत भदौसम्ममा तिर्न बाँकी सार्वजनिक ऋण 23 खर्ब रुपियाँ नागेको छ। सार्वजनिक ऋणबाट मुलुकले प्राप्त गर्ने प्रतिफलको लेखा जोखा भने हुनै गरेको छैन। सार्वजनिक ऋणको दायित्व अस्वाभाविक रूपमा थपिँदै जाँदा राष्ट्रिय अर्थतन्त्रमा सङ्कट उत्पन्न गर्ने सम्भावना प्रबल बन्दै गएको पनि टिप्पणी आइ नै सकेको छ। पछिल्लो 5 वर्षमा सार्वजनिक ऋण दोब्बर र 9 वर्षमा झन्डै 4 गुणा भएको छ। 70 को दशक सुरुवातमा 5.5 खर्ब रुपियाँ बराबर मुलुकको सार्वजनिक ऋण थियो र मध्यतिर 9 खर्ब पुग्यो। श्रोता, सार्वजनिक ऋणलाई टाउको गन्ती हिसाब गर्दा हरेक नेपालीहरूको भागमा 77,000 रुपियाँ हुन आउँदछ। श्रोता, यो सार्वजनिक ऋणको प्रसङ्ग पनि यहाँहरू समक्ष जोडि नै सकेको छु। अब हामीले क्रिकेटको कुरा, एसियन गेम्सको कुरा पनि जोड्यौँ, सार्वजनिक ऋणको प्रसङ्ग पनि गऱ्यौँ। अब क्रिकेटको कुरा जोडिँदै गर्दाखेरि अब एक दिवसीय क्रिकेट वा भनौँ 2023 को अक्टोबर 5 तारिकदेखि सुरु हुँदैछ। करिब 1.5 महिना चल्ने प्रतियोगिताको फाइनल खेल नोभेम्बर 19 हुने तालिका रहेको छ। विश्वकपको पहिलो खेलमा साबिक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्ड भेट्दैछन्। विश्वको यस संस्करणमा 10 टिम सहभागी रहेका छन्। श्रोता, अब यो क्रिकेटको कुरा भयो, विश्वकपको कुरा भयो, त्यसपछि अब 16 श्राद्धको छोटो प्रसङ्ग जोड्न चाहे। 16 श्राद्ध अर्थात् पितृपक्ष आरम्भ भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म 16 तिथिमा दिवंगत पितृलाई तर्पण पिण्ड र सिधादान गरिने भएकाले 16 श्राद्ध भनिएको हो। चाडपर्व यज्ञ तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्परा अनुसार 16 श्राद्ध गर्ने भनिए स्वरश्राद्ध गर्ने गरिएको हो। यसरी स्वरश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पुरा हुनका साथसाथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको छ र पितृपक्षको समाप्ति सँगसँगै दुर्गा पक्ष अथवा बडा दशैँको सुरुवात हुनेछ र बडा दशैँको सुरुवात हुँदै गर्दाखेरि नेपालीहरू बीच क्राइसिसमा भने एउटा विशेष खालको कार्यक्रम हुन लागिरहेको छ। क्यान्सबरी नेपाली सोसाइटी र नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको संयुक्त आयोजनामा दशैँ विशेष कार्यक्रम दशैँ धमाका 2023 हुन लागेको छ क्राइसिसमा। यस कार्यक्रममा गायक प्रमोद खरेल, गायिका मेलिना राई र हास्य कलाकार सुमन कार्कीको विशेष प्रस्तुति रहनेछ। कार्यक्रम अक्टोबर 21 तारिक सप्तमीको दिन साँझ 6 बजेदेखि पन्साइटको हलमा सुरु हुनेछ। कृपया 21 अक्टोबरको दिनको लागि भने यहाँहरूले सप्तमीको दिनको लागि भने समय छुट्याउने प्रयास गर्नुहोला। यहाँहरूलाई आमन्त्रण निमन्त्रणाका साथसाथै अब भने फेरि कार्यक्रम नमस्ते नेपालमा एउटा अर्को गीत प्रस्तुत गर्न चाहन्छु। यो रमाइलो गीत
अलिअलि
हजुर श्रोताहरू, बेलुका 8 बजीदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालमा फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, प्लेन्स एफएम 96.9 मेगाहर्जमा बेलुका 8 बजीदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपाल क्राइसिस आसपासमा फ्रिक्वेन्सी मोडुलेसनको 96.9 मेगाहर्ज मार्फत यहाँहरू सुन्न सक्नुहुनेछ प्रत्यक्ष रूपबाट। त्यस्तै हामीले फेसबुक पेज नमस्ते नेपाल क्राइसिस न्युजिल्यान्ड नामको फेसबुक पेजमा पनि हामीले प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्कहरू सेयर गर्दै आइरहेका छौँ। त्यस मार्फत पनि धेरै श्रोताहरू क्राइसिसभित्र, क्राइसिसभन्दा बाहिर र संसारको जुनसुकै स्थानबाट पनि विभिन्न स्थानबाट हामीसँग जोडिनु भएको छ। यहाँहरूको साथ, सद्भाव र मायाप्रति हामी सधैँ नै कृतज्ञ रहिरहनेछौँ। श्रोता, हामीले विभिन्न खालका खबरहरू जोडिन सकेका छौँ। अब विश्वविद्यालय अध्ययनको सिलसिलाको कुरा पनि हुन्छ, त्यसैको छोटो प्रसङ्ग जोड्न चाहे। विश्वविद्यालयको विश्ववरीयताको छोटो प्रसङ्ग हो श्रोता। विश्वविद्यालयको अध्ययनमा नेपालकै जेठो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको अवस्था झनै खस्केको पाइएको छ। टाइम्स हायर एजुकेसनले सन् 2024 लागि गरेको सर्वेक्षण प्रतिवेदन अनुसार विश्व वरियतामा 5 वर्षदेखि 800 देखि 1000 भित्रको सूचीमा पर्दै आएको त्रिविवि अहिले पछिल्लो सर्वेक्षणमा भने 1200 देखि 1500 सूचीमा खस्किएको छ, अथवा 1200 देखि 1500 बिचको सूचीमा परेको छ। 9 अध्ययन संस्थान संकाय र 4 श्रोता माफ गर्नुहोला 9 अध्ययन संस्थान संकाय र 4 अनुसन्धान केन्द्र का माध्यमबाट अनुसन्धान र अध्ययनका गतिविधि सञ्चालन गरिँदै आएको त्रिवीमा 4,00,000 विद्यार्थीहरू अध्ययनरत रहेका छन्। त्यो बाहेक अध्यापकको दरबन्दी भने 35% बढीले रिक्त रहेको पनि सो प्रतिवेदनले उल्लेख गरेको छ। त्यस्तै श्रोता सो टाइम्सको घोषणा अनुसार बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड सर्वोत्कृष्ट बनेको छ। यस वर्ष पनि अमेरिकाको स्ट्यानफोर्ड उत्कृष्ट दोस्रो तथा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी अमेरिकाको अर्को विश्वविद्यालय तेस्रो स्थानमा रहेको छ। यता न्युजिल्यान्डको युनिभर्सिटी अफ अकल्यान्ड 139 नम्बरमा रहेको छ भने क्राइस्टचर्चको युनिभर्सिटी अफ क्यान्टरबरी भने 501 र 600 बिचमा सूचीकृत भएको छ। श्रोता यसरी विश्वविद्यालयहरूको विश्व वरियताको छोटो प्रसङ्ग पनि मैले यहाँ जोडिनै सकेको छु। अब त्यो पछि नेपालमा सबैभन्दा बढी माग भने फलफुलको प्रसङ्ग यहाँ जोड्न चाहे श्रोता। नेपालमा सबैभन्दा बढी माग हुने फलफुलमा स्याउ प्रमुख मानिन्छ भने नेपालमा आयात हुने फलफुलमा पनि यो पहिलो नम्बरमा नै पर्दछ। नेपालमा वार्षिक स्याउको माग 130,000 टनभन्दा माथि रहेको छ। स्वदेशी माग उत्पादन भने 50,000 टनभन्दा पनि कम रहेको छ। अर्थात् नेपाल अझै पनि स्याउमा परनिर्भर नै रहेको छ। गत आर्थिक वर्ष 2079-80 7.09 करोड बराबरको 23,274 टन बराबरको स्याउ आयात भएको रहेछ। समुद्र सतहदेखि 2800 मिटर माथि रहेको मनाङको भारताङमा 700 रोपनी जग्गामा सञ्चालन भइरहेको स्याउ फार्म दक्षिण एसियाकै सबैभन्दा ठुलो स्याउ फार्म रहेछ। फार्ममा वार्षिक 600 टन स्याउ उत्पादन हुँदै आएको छ। दक्षिण एसियाको दोस्रो ठुलो स्याउ फार्म पनि मनाङकै साम्जेमा रहेको छ। नेपालमा स्याउको उत्पादन दर प्रति हेक्टर झन्डै 9 टन भएकोमा मनाङको भने 23-15 टन रहेको छ। त्यस्तै श्रोता अर्कोतर्फ नेपाल विश्वकै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहरूको सूचीमा प्रमुख 5 स्थानमा पर्दै आएको अर्को खबर छ। संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन FAO-ले तयार पारेको प्रतिवेदन अनुसार भारत नाइजेरिया चीन र इन्डोनेसिया पछि सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्र नेपाल हो। नेपालमा सन् 2021 2,79,206 मेट्रिक टन अदुवा उत्पादन भएको रहेछ। गत आर्थिक वर्ष 79-80 नेपालले 1,22,22,33,000 बराबरको 2,30,13,682 केजी अदुवा निर्यात समेत गर्न पाएको रहेछ। श्रोता यसरी यी यस्तै खालका सकारात्मक खबरहरू कार्यक्रम नमस्ते नेपालमा जोड्ने हाम्रो रहर हुन्छ। विकास र गतिशीलताको आफ्नै कुरा छ, शान्ति अमन चयन र पर्यटकको आगमन र देशमै स्वरोजगारको अवस्था हाम्रो यस्तै खालको अपेक्षा रहेको हुन्छ। यी यस्तै प्रसङ्गहरूको बिचमा यी यस्तै खालका खबरहरू पनि बिचमा हामी मिठा मिठा गीतहरूको साथमा कार्यक्रम नमस्ते नेपालमा प्रस्तुत गर्दै आइरहेका छौँ। अब पनि बेलुका 8 बजीदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको अन्तिम अन्तिम चरणमा आइ नै सकेको छु। अब जाँदा जाँदै मदन पुरस्कारको छोटो प्रसङ्ग यहाँ जोड्न चाहे। 2079-80 मदन पुरस्कार लेखक विवेक ओझाद्वारा लिखित ऐछेन उपन्यासलाई प्रदान गरिने भएको छ। मदन पुरस्कारका लागि 313 पुस्तक समावेश भएकोमा उत्कृष्ट 5 ऐछेन सँगसँगै इजोरिया, चक्रव्यूहमा नेपालको जलस्रोत, थाङ्ग्रा र माताको घर छानिएका थिए। त्यस्तै श्रोता जगदम्बा श्री पुरस्कार यस वर्ष टेक वीर मुखियालाई प्रदान गरिने भएको छ। दुवै पुरस्कारको राशि 4,00,000 रुपियाँ रहेको छ। हरेक वर्ष नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा श्री सम्मान अर्पण गरिँदै आएको छ। र यसै क्रममा मदन पुरस्कारद्वारा लेखक विवेक ओझा र जगदम्बा श्री पुरस्कार यसपटक टेक वीर मुखियालाई प्रदान गरिने यो खबर आजको कार्यक्रमको पुछार पुछारमा आएर जोडिएको छु। श्रोता यहाँहरूलाई अब 21 अक्टोबरमा क्राइस्टचर्चमा हुने विशेष दसैँ धमाकाको कार्यक्रमको पनि यहाँहरूलाई अवगत अनुरोध मैले यहाँ गरि नै सकेको छु। त्यो बाहेक नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले आफ्नै रूपबाट अलग्गै रूपबाट हरेक आइतबार भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा सञ्चालन गरिरहेको छ। ब्याडमिन्टनको अभ्यासको क्रम छ। त्यस्तै स्विमिङको क्लास छ महिला दिदीबहिनीहरूको लागि हरेक शनिबार बेलुका 4:30 फार्नोई स्पोर्ट्स सेन्टरमै। त्यसैले सोसाइटीका विभिन्न खालका गतिविधिहरूसँग आफू पनि यदि इच्छुक इच्छुक हुनुहुन्छ भने कृपया जोडिने प्रयास गर्नुहोला र सधैँ चाहिँ आजको कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दै आजको कार्यक्रमबाट म विनोदलाई भने आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
नमस्ते नेपाल, नमस्ते नेपाल।